यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको 68 कर्मचारी दरबन्दी कटौती, गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल 3650 तोक्ने मन्त्री परिषदको निर्णय। आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य सम्पादन बारे छलफल शुरू। गत वर्ष माघ 1 गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको जाँच बुझ आयोगको निष्कर्ष। र इजरायली सेनाको आक्रमणमा परि गाजा क्षेत्रमा 50 प्यालेस्टिनीको मृत्यु। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयको 68 कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। मन्त्री शर्माले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचना सहित संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने निर्णय अनुसार हालको दरबन्दी संख्या कम गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री शर्माले कर्मचारी दरबन्दी कटौती गर्ने कार्यलाई अन्य कार्यालयहरूमा विस्तार गर्दै जाने समेत बताउनुभयो। मन्त्री परिषद बैठकले 2080-81 लागि गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल 3650 निर्धारण गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने लगायतका निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको आशा अनुरूप काम गर्न गम्भीर हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा उहाँले आगामी वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन गरिने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले जिम्मेवार निकायले प्रधानमन्त्रीको निर्देशनलाई पालना गर्नुको विकल्प नभएको बताउनुभयो। आफूले देशवासीका नाममा गरेको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य सम्पादन बारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको पहिलो दिन आज स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो मन्त्रालयले गरेका काम कार्यवाही बारे जानकारी गराउनु भएको नेपाली कंग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवड़ाले जानकारी दिनुभयो। बैठकमा मन्त्री बस्नेत सहित 18 केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नु भएको र भोलि बस्ने बैठकमा बाँकी मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको नेता खतिवड़ाले बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो। बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्नुभएको पार्टीको प्रस्ताव, सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवसको तयारी, समुदायमा कंग्रेस कार्यक्रम, पार्टीका नेताहरूले सम्हालेका मन्त्रालयहरूको कार्य सम्पादनमाथि छलफल भएको छ। यस्तै बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार छनौटका विषयमा समेत छलफल भएको र अधिकांश वक्ताहरूले पार्टीमा अवसर नपाएका पुराना नेताहरू र सम्भावना बोकेका युवा नेताहरूको प्रतिनिधित्व हुने गरी उम्मेद्वार छनौट हुनुपर्ने धारणा राख्नु भएको केन्द्रीय सदस्य खतिवड़ाले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले आवश्यक निर्णय लिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री शर्माले गैर कानूनी काम भएको भए कसैलाई पनि नछोड्ने गरी सरकार अगाडि बढ़ने प्रतिक्रिया व्यक्त गर्नुभयो। मन्त्री शर्माले सरकारले नियम कानूनको परिपालना नभएको थाहा पाएर नै छानबिन समिति गठन गरेको स्पष्ट पार्नुभयो। बैठकमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले एनसेलले नेपालमा लगानीको वातावरण छैन भन्दै शेयर बिक्री गर्नु गलत भएको र आजिएटा कम्पनीले संचालन गरेको एनसेलको सेवा शुरूदेखि नै पारदर्शी नभएको बताउनुभयो। बैठकमा सांसदहरूले नेपालमा वैदेशिक लगानीमा संचालित कम्पनी 25 वर्ष पुगेपछि सो त नेपाल सरकारको स्वामित्वमा हुने नियम छल्न आजिएटाले शेयर बिक्री गरेको भन्दै तत्काल कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई कोषको नाममा रहेको जग्गा तत्काल एकिन गरी समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ। समितिको आजको बैठकमा सभापति राजकिशोर यादवले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिनुभयो। सरकारले विपद व्यवस्थापन पूर्व तयारी खोज उद्धार राहत र पुनर्स्थापनाका लागि संघ प्रदेश र स्थानीय स्तरमा 104,046 स्वयंसेवक तयार गरेको छ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा गृह सचिव दिनेश भट्टराईले स्थानीय समुदायको सहभागिता अभिवृद्धिसँगै स्वयंसेवकको पहिचान र परिचालन गर्न स्वयंसेवक व्यवस्थापन सूचना प्रणालीको विकास समेत गरिएको जानकारी दिनुभयो। सचिव भट्टराईले जाजरकोट भूकम्पबाट प्रभावित जाजरकोटमा करिब 85 करोड़, रूकुम पूर्वमा 84 करोड़, सल्यानमा 25 करोड़, बझाङमा 11 करोड़ र बाजुरामा 13 करोड़ रकम निकासा भइसकेको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। गत वर्ष माघ 1 गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ। विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। पूर्व सचिव नागेन्द्र प्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले 8 महिना 3 दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ। पोखरामा गत वर्ष माघ 1 गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्व सचिव घिमिरेको संयोजकत्वमा 5 सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। दुर्घटनामा चालक दलका सदस्य सहित 72 जनाको मृत्यु भएको थियो। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यही पुस 23 गते उम्मेद्वारको मनोनयन पत्र दर्ताका लागि उम्मेद्वारले संलग्न गराउनुपर्ने कागजात बारे निर्वाचन आयोगले स्पष्ट गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेद्वारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा 10,000 रूपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेश गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिट निवेदनमाथि भोलि सुनवाई हुने सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो। काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछाने विरूद्ध दायर भएको मुद्दामाथिको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। अदालतका न्यायाधीश शिशिर राज ढकालको इजलासमा गत आइतबारदेखि फैसला बहसका क्रममा भइरहेको सुनवाई नसकिएका कारण हेर्दा हेर्दैमा भोलिका लागि राखिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। गाजा क्षेत्रमा इजरायली सेनाले जारी राखेको हवाई आक्रमणमा परि आज 50 प्यालेस्टिनीको मृत्यु भएको छ। आज बिहानैदेखि इजरायली सेनाले वेस्ट बैंकमा रहेको रमल्लाह र अन्य शहरहरूमा व्यापक हवाई कार्यवाही गरेको थियो। गत अक्टोबर 7 हमास समूहले इजरायल सीमा क्षेत्रमा प्रवेश गरी 1100 भन्दा बढ़ी मानिसको हत्या गरेपछि शुरू भएको द्वन्दका क्रममा हालसम्म 21,110 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने 55,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ। समितिको बिहिबारको बैठकले धितोपत्र बोर्डका अध्यक्ष हमालले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीहरूलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन अनुमति दिएको भन्दै सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो। समितिले 30 दिनभित्र सो सम्बन्धी विवरण समितिमा उपलब्ध गराउन समेत विभागलाई निर्देशन दिएको छ। समितिले प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्कासन गर्ने सबै आईपीओ को औचित्य र मूल्याङ्कनको सम्बन्धमा छानबिन गर्न, छानबिनका क्रममा दोषी देखिए सम्बन्धित पदाधिकारीलाई कानून बमोजिम कार्यवाहीको प्रक्रियामा लैजान अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन समेत दिएको छ। लेखा समितिले प्रिमियममा जारी भएका आईपीओ का सम्बन्धमा छलफल गर्न बोर्डका अध्यक्ष हमाललाई बोलाउँदा नआएको भन्दै खेद प्रकट समेत गरेको थियो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेको 61 वटा उद्योग सबैको लाइन काट्ने बताउनु भएको छ। बिहिबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वर्षौंदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताउनुभयो। कार्यकारी निर्देशक घिसिङले बक्यौता रहेको उद्योगको लाइन काट्ने विषय आफूले रोकेर रोकिने विषय नभएको भन्दै बक्यौताको 25% रकम जम्मा गरेर आउनेको समस्या समाधान हुने जानकारी दिनुभयो। पोखराको लेक साइडमा 25 औं सड़क महोत्सव 2080 बिहिबारदेखि शुरू भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको सड़क महोत्सव बिहिबारदेखि शुरू भएको हो। यही पुष 12 गतेदेखि 16 गतेसम्म आयोजना हुने महोत्सवमा करिब 5 लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको रेवानले जनाएको छ। महोत्सवमा चाइनिज, इण्डियन, नेपालीमा थकालीदेखि विभिन्न खानाका परिकारहरू सहित स्वदेशी तथा विदेशी गरी 25 थरीका खानाका परिकार उपलब्ध गराइने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो। तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाउँ बन्दीपुर अभियान थालनी गरेको छ। बन्दीपुरको पर्यटन प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन बन्दीपुर गाउँपालिकाले अभियान शुरू गरेको अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। अभियान अन्तर्गत बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न शहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचार प्रसार गर्नेछन्। बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रबन्धनका कार्य प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
विभागीय टोली एफएफ प्रधानमन्त्री कप महिला टी20 कप राष्ट्रिय प्रतियोगिताको क्वालिफायरमा पुगेको छ। बिहिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई 52 रनको सहज जित हात पारेको छ। त्रिवेणी मैदानमा एपीएफले दिएको 128 रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै मात्र 75 रन बनाएको हो। अर्को खेलमा कर्णाली प्रदेशमाथि 10 विकेटको सहज जित निकाल्दै बागमती प्रदेशले प्लेअफमा स्थान बनाएको छ। माथिल्लो मुनपार्नी क्रिकेट मैदानमा कर्णालीले जितका लागि दिएको 43 रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले 4 ओभरमा 5 बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो। बागमतीको जितमा यसु पाण्डेले अभिजित सर्वाधिक 25 रन बनाउँदा हेलिसा गुरुङले 13 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले 13 ओभरमा 4 बलमा 42 रन बनाएर अल आउट भएको थियो। बलिङतर्फ बागमती प्रदेशकी खुसी डङ्गोलले 4 विकेट लिइन्। त्यस्तै संस्कृति फुयाले 2, सोनी पाख्रिम र बिपिसा साईले समान 1-1 विकेट लिइन्। यो जितसँगै बागमतीले 6 खेलबाट 8 अङ्क जोडेर 4th स्थानमा छ। त्यस्तै शीर्ष स्थानमा रहेको एपीएफको 6 खेलबाट 12 अङ्क छ। त्यस स्थानको सुदूरपश्चिम प्रदेश 8 अङ्क छ। पराजित कर्णालीले अहिलेसम्म जित निकाल्न सकेको छैन। मध्य प्रदेशले लुम्बिनी प्रदेशमाथि 8 विकेटको जित निकालेको छ। दोस्रो जितसँगै मधेसको 6 खेलबाट 4 अङ्क छ। चौथो पराजय भइरहेको लुम्बिनीले पनि समान खेलबाट 4 अङ्क जोडी जोडेको छ। मुलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको 97 रनको लक्ष्य मधेसले 18.5 ओभरमा 2 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 96 रनको योगफल तयार पारेको थियो। विभागीय टोली नेपाल एपीएफ क्लबले नेपाल प्रो क्लब च्याम्पियनसिपमा क्लब 11 माथि 8 रनको रोमाञ्चक जित निकालेको छ। जितका बावजुद एपीएफले सेमी फाइनलमा स्थान बनाउन भने सकेन। पर्सा र ओल्ड क्लब नोएडासँग समान भए पनि रन रेटमा पछि पर्दा एपीएफको यात्रा लिग चरणमै सीमित बन्यो। तीनै टोलीले 5 खेलमा समान 4 अङ्क जोडेका थिए। तर रन रेटमा अघि रहँदा ओल्ड्स तेस्रो र पर्सा 4th स्थानमा रहँदै सेमी फाइनल प्रवेश गरे। एपीएफ 5 स्थानमा रह्यो। ब्रिगन्ज स्थित नारायणी क्रिकेट मैदानमा बिहिबार एपीएफले प्रस्तुत गरेको 129 रनको लक्ष्य पछ्याएको पर्साले 20 ओभरमा नै ब्याटिङ गरे पनि 120 रन मात्र बनाउन सक्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 128 रनको एकफल तयार पारेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिक बदली रही, बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको 68 कर्मचारी दरबन्दी कटौती, गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल 3650 तोक्ने मन्त्री परिषदको निर्णय, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता, नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य सम्पादन बारे छलफल शुरू, गत वर्ष माघ 1 गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको जाँचबुझ आयोगको निष्कर्ष, र इजरायली सेनाको आक्रमणमा परि गाजा क्षेत्रमा 50 प्यालेस्टिनीको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो, राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।